أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا اللہ تعالیٰ کا بے انتہا احسان اور فضل اور کرم ہے کہ ہمارا جلسہ سالانہ ہر پہلو سے انتہائی کامیابی کے ساتھ اپنے اختتام کو پہنچا. کارکنان نے بھی مثالی خدمت کا حق ادا کیا. چھوٹے کیا اور بڑے کیا، مرد کیا اور عورتیں کیا، سب نے ہی دن رات پورے انہماک اور خلوص کے ساتھ اور دعائیں کرتے ہوئے جو کچھ ان کے بس میں تھا اپنے رب کے حضور پیش کیا. کارکنان کی حاضری کی رپورٹ دیکھ کر میرا دل ہم سے بھر جاتا رہا کہ غیر معمولی طور پر کارکنان کی حاضری بہتر رہی. اور باوجود اس کے کہ کچھ موسم کی دشواریاں درپیش تھیں، کچھ اور مسائل جو ہمیشہ جلسے کے ساتھ لگے رہتے ہیں وہ اس دفعہ بھی لگے رہے، اس کے باوجود بالعموم انتظام بہت اچھا تھا. اللہ تعالیٰ تمام کارکنان کو جزائے خیر عطا فرمائے. مہمانوں نے بھی بہت تکلیف اٹھانے کے باوجود نہایت ہی صبر کا مظاہرہ فرمایا. جیسا کہ آپ لوگ جانتے ہیں اب انتظام اتنے پھیل گئے ہیں کہ خصوصیت کے ساتھ روٹی اچھے معیار کی پیش کرنا ایک بہت ہی بڑا مسئلہ بن چکا ہے. تنوروں کی حد سے کام بہت آگے نکل گیا ہے. اور جہاں تک مشینوں کا تعلق ہے، اگرچہ احمدی انجینئر بہت محنت کر رہے ہیں لیکن ابھی تک مشین کے ذریعے اعلیٰ معیاری روٹی پیدا کرنا ممکن نہیں ہو سکا. اگرچہ روزمرہ تو یہ ممکن ہے لیکن اتنے بڑے کام میں جبکہ رفتار فیصلہ کرتی ہے کہ کس قدر تیز ضرورت فیصلہ کرتی ہے کہ رفتار کتنی تیز ہونی چاہیے، وہاں جا کر ہم بعض دفعہ معیاری روٹی نہیں پیش کر سکتے. بعض انجینئر ایسے ہیں جنہوں نے سارا سال محنت کی ہے اور کچھ بہتری کے ذرائع تجویز کیے جن پر اس دفعہ عمل بھی ہوا اور جائزہ لیا گیا تو معلوم ہوا کہ خدا کے فضل سے ان ذرائع سے بہت اچھے نتائج پیدا ہوئے ہیں. لیکن ان سب کو، ان ذرائع کو अभी जेर नजर रखना पड़ेगा, फिर इनको आहिस्ता आहिस्ता बाकी इंतजाम पर भी मुमताज करना पड़ेगा। तो मैं उम्मीद करता हूँ कि रोज बरोज इंशाल्लाह ये सूरत हाल बेहतर होती चली जाएगी। मगर जहाँ तक मेहमानों का ताल्लुक है, उन्होंने हर्फ शिकायत अदा नहीं किया, जुबान पर शिकवा नहीं लाए, और जैसा कुछ भी उनको मुयस्सर हुआ उन्होंने बड़े सब्र और शुक्र के साथ उसी पर राजी बरदा रहते हुए कफायत की। इसी तरह आखिरी दिन जलसे के दूसरे हिस्से में, अगरचे मौसम बहुत खराब था, लेकिन उसके बावजूद मेहमानों ने हैरत अंगेज सब्र के साथ तकरीर को सुना। हम तो अंदर थे इसलिए पूरी तरह एहसास नहीं हो सकता था कि जो दोस्त बाहर बैठे हुए हैं वो कितनी सर्दी की तकलीफ बर्दाश्त कर रहे हैं, और बोलने वाला तो वैसे भी बोलते बोलते जिस्म उसका गर्म हो चुका होता है, इसलिए उसको गर्मी का एहसास तो हो सकता है, सर्दी का एहसास नहीं रहता। ये तो अल्लाह ताला की मशीयत थी, अच्छा हुआ कि 5:30 बजे मजबूरन हमें जलसा ख़त्म करना पड़ा। बाद में पता चला कि सारी जलसा का भरी पड़ी थी, और खुसूसन देहाती जमातों के दोस्त गीली पराली के ऊपर बड़े सब्र के साथ कई घंटे मुसलसल बैठे रहे हैं, लेकिन एक भी आदमी उठकर बाहर नहीं गया। तो ये जो मुजाहरा है हैरत अंगेज जमात के सब्र और इखलास का, अल्लाह ताला इसमें बरकत दे। बात वहीं आती है कि इस जमात के तो इखलास से डर लगता है, हैरत अंगेज इखलास खुदा ताला ने इस जमात को बख्शा है, जिसकी मिसाल तो क्या उसका उशीर भी एक सवा हिस्सा भी बाहर की दूसरी तंजीमों में आपको मिल नहीं सकता। तो ही निज़ाम हो और इस कदर इखलास और मोहब्बत के साथ इंसान अपने वजूद को पेश कर दे, इसकी कोई मिसाल आपको बाहर नहीं मिल सकती। और हमेशा के लिए ये हज़रत मसीह मौऊद अलैहिस्सलाम की सदाकत का एक जिंदा सबूत कायम और दायम रहेगा इंशाअल्लाह ताला। इस मौके पर हम पर खुदा ताला की हम्द करना फर्ज नहीं बल्कि खुद ब खुद दिल से निकलती है। फर्ज वाली बात से तो हम बहुत आगे निकल चुके हैं, अब तो कैफियत यह है कि खुदा के एहसानात अज खुद दिल में पहुंचते हुए हम्द में तब्दील हो जाते हैं। और हम ये भी देख रहे हैं कि जूं जूं हम शुक्र का हक अदा कर रहे हैं, लाजीदन्नकुम का कानून भी बरसरे पे अमल रहता है, और मुसलसल खुदा ताला की तरफ से बढ़ते हुए फजलों को हम आसमान से उतरता देखते हैं। बहुत ही एक प्यारा मजहब है इस्लाम, ऐसा हैरत अंगेज है कि इसके एक एक जुज में डूबकर इंसान जन्नत हासिल कर सकता है। लैन शकर तुम लाजीदन्नकुम एक ऐसा जारी और मुसलसल अमल है कि जो इस अमल में एक दफा दाखिल हो जाए उसके लिए जहन्नम का कोई तस्वर बाकी नहीं रहता। एक हम्द से दूसरी हम्द में वो दाखिल होता चला जाता है, एक मंजिल से दूसरी मंजिल में मुंतकिल होता चला जाता है। लामतना ही सिलसिला है अल्लाह ताला के फजलों और एहसानात का, जिससे जिन दिल भरते और छलकते रहते हैं और फिर भरते और फिर छलकते रहते हैं, लेकिन ये सिलसिला खत्म नहीं होता। इस जलसे सलाने पर अल्लाह ताला के फजलों का जो नजारा देखने में आया उसमें से एक बात का मैं खसूसियत के साथ जिक्र करना चाहता हूँ। मस्तूरात की तकरीर में मैंने पर्दे को मौजू के तौर पर इख्तियार किया, क्योंकि मैं महसूस कर रहा था कि दुनिया में अक्सर जगह से पर्दा इस तरह गायब हो रहा है गोया इसका वजूद ही कोई नहीं, और उसके नतीजे में जो इंतहाई खौफनाक हलाकतें सामने आंखें फाड़े देख रही हैं कौम को, उन हलाकतों का कोई एहसास नहीं है। नई नस्लों को माँ बाप खुद अपनी बेअमली के नतीजे में और अपनी गफलतों के नतीजे में एक माशरती जहन्नम में झोंक रहे हैं, और कोई नहीं जो इसकी परवाह करे। ये सूरत हाल इतनी संगीन होती जा रही है सब दुनिया में کہ مجھے خیال آیا کہ اگر احمدیوں نے فوری طور پر اسلام کے دفاع کا جھنڈا اپنے ہاتھ میں نہ لیا تو معاملہ حد سے آگے بڑھ جائے گا. چنانچہ جب جائزہ لیا تو معلوم ہوا کہ احمدی مستورات میں بھی یہ کمزوریاں داخل ہو گئی تھیں, اور بہت مجھے اس بات کی فکر لاحق ہوئی. چنانچہ دوسرے روز میں نے اپنی بچیوں کو سمجھایا اور انتظامی لحاظ سے بعض سختیاں بھی کی. مثلا پہلے اگر سٹیج پر بے پردہ مستورات کو ٹکٹ مل جاتا تھا, اس دفعہ اس بارے میں خاص طور پر سختی کی گئی. چنانچہ شکوے بھی کچھ پیدا ہوئے, لیکن تقریر کے بعد خدا تعالیٰ کے فضل کے ساتھ جس قسم کے حق مجھے اپنی بچیوں کے موصول ہوئے ہیں, یوں محسوس ہوا کہ اللہ تعالیٰ ہر زخم کے اوپر اپنے فضل کا پھایا لگا رکھ رہا ہے, اپنے رحم و کرم کی مرہم لگا رہا ہے, اور کوئی دکھ بھی اس نے باقی نہیں رہنے دیا. اس ان انتظامات سے پہلے, اس تقریر سے قبل کچھ اندازہ بعض لوگوں نے لگا لیا کہ میں کیا کرنا چاہتا ہوں اور کیا کہنا چاہتا ہوں. بعض ڈرانے والوں نے مجھے ڈرایا کہ دیکھو اتنی جلدی ایسی سختی نہ کرنا, خطرہ ہے کہ بہت سی بچیاں اس سختی کو برداشت نہ کر کے ضائع ہو جائیں گی, اس لیے دھیرے دھیرے رفتہ رفتہ آہستہ آہستہ بات کرو. میں نے ان سے کہا کہ یہ وقت اب آہستگی کا نہیں رہا, بہت معاملہ حد سے بڑھ چکا ہے, آج فوری اقدام کی ضرورت ہے. اور دوسرے یہ کہ تم جو مجھے یہ مشورہ دیتے ہو, تم مجھ پر بھی وزن نہیں کر رہے ہو اور احمدی بیٹیوں پر بھی وزن نہیں کر رہے. میں تو اس آقا کا غلام ہوں جس نے کھوئی ہوئی بازیاں جیتی ہیں, اور دعا کی تقدیر سے تدبیر کے پانسے پلٹے, اور یہ بچیاں بھی اسی آقا کی غلام ہیں جس کی آواز پر اس کے غلاموں نے اس قدر جان ساری کے نمونے دکھائے کہ دنیا کی تاریخ ان کو دیکھتی ہے تو باور نہیں کر سکتی کہ دنیا میں ایسی قوم, ایسی جانثار بھی قوم بھی کبھی پیدا ہو سکتی ہے. میرا ذہن اس وقت بھی جنگ حنین کی طرف منتقل ہوا, اور میں نے سوچا کہ تاریخ اسلام میں جب ہم پڑھتے ہیں کہ کس طرح جب پاؤں اکھڑے تھے مسلمانوں کی فوج کے تو سواریاں بے قابو ہوئی جاتی تھیں, یہاں تک کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم صرف چند غلاموں کے درمیان وہاں تنہا رہ گئے. ایک سفید خچر پر آپ سوار تھے. سب سے پہلا رد عمل تو آپ کا یہ ہوا کہ وہ دشمن جو صحابہ کے پیچھے دوڑ رہا تھا اس کو اپنی طرف متوجہ کیا. ایک حیرت انگیز کردار ہے حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کا کہ جس کو دیکھ کر روح سجدہ ریز ہو جاتی ہے, کتنا عظیم شان آقا خدا نے ہمیں عطا فرمایا. یعنی سب سے پہلے اس توجہ کو مسلمانوں سے ہٹا کر اپنی طرف منتقل فرمایا, اور یہ اعلان شروع کر دیا ایک شعر کی صورت میں کہ انا النبی لا کذب انا ابن عبد المطلب, کہ تم کدھر بھاگ رہے ہو, اسلام کی جان تو میں ہوں, اگر نبی کی دشمنی تمہیں آمادہ کر رہی ہے ان لوگوں کو ہلاک کرنے پر تو ادھر آؤ, یہ نبی یہاں ہے. اور اگر کسی کو عبد المطلب کے خاندان سے دشمنی ہے اور کوئی اور وجہ ہے تو وہ بھی یہیں بیٹھا ہے, کھڑا ہے عبد المطلب کی اولاد کا سربراہ یا عبد المطلب کی اولاد کی جان یہاں موجود ہے, تو ان کو چھوڑو اور میری طرف آؤ. ایسے خطرناک وقت میں دشمن کو اپنی طرف متوجہ کرنے والا سپہ سالار آپ نے دنیا کے پردے پر کہیں اور نہیں دیکھا ہوگا. یہ اعلان فرمانے کے بعد پھر آپ نے صحابہ کو بلایا, اور بلانے کا انداز یہ تھا کہ اعلان کروایا کہ اے انصار, خدا کا رسول تمہیں اپنی طرف بلاتا ہے, اور اے مہاجرین, خدا کا رسول تمہیں اپنی طرف بلاتا ہے. روایتوں میں آتا ہے کہ اس وقت حالت یہ تھی, پاؤں اس شدت سے اکھڑ چکے تھے कि सवारियां मुड़ती नहीं थी कोशिश के बावजूद। जिन जिन कानों में यह आवाज पहुंची, जो पैदल थे वो उसी तरह पलट आए। जो सवार थे उनके मुतालिक आता है कि उन्होंने बड़ी कुव्वत के साथ सवारियों की गर्दनों को मोड़ने की कोशिश की, वो उनकी छाती से गर्दनें लग गईं, लेकिन वो मुड़ने का नाम नहीं लेती। तब उन्होंने तलवारों से अपनी सवारियों की गर्दनें काटी और पैदल लबैक या रसूलुल्लाह लबैक कहते हुए हुजूर अकरम की खिदमत में हाजिर हुए। क्यों गर्दनें काटी? अपनी गर्दनें बचाने के लिए नहीं, इसलिए सवारियों की गर्दनें काटी कि खुद उनके तन सर से जुदा किए जाएं। मैंने कहा ये कौम थी जो हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम को अता हुई, और हम भी तो उसी आका के गुलाम हैं और उसी की तरबियत याफ्ता हैं, इसलिए कितनी बदजनी से तुम काम लेते हो कि ये कहते हो कि जब मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम और इज्जत और की नाम और की इज्जत और नामूस के नाम पर मैं उनकी बच्चियों को बुलाऊंगा तो वो नहीं आएंगे? ये नहीं हो सकता, नामुमकिन है ये बात। तुम देखना कि वो सारी वापस पलटेंगे इंशाल्लाह, और खुदा ताला मसीमा उसकी बेटियों को जाया नहीं करेगा। चुनाच ऐसा ही हुआ, ऐसे ऐसे दर्दनाक हाथ मुझे मिले। वो पढ़ता था और मेरा दिल हम से भर जाता था, और मोमिन की हम खुद ब खुद दुआ में तब्दील होती रहती। दिल की गहराइयों से उन बेटियों के लिए दुआएं निकलती थी कि खुदा ताला ने बदल फरमाया और उन्होंने अपने अहद को सच्चा साबित कर दिखाया। ये वो जमात है जो हजरत अकदस मसीह मऊद अलैहिस्सलाम को अता हुई है। कोई है दुनिया में ताकत जो ऐसी जमात को मिटा सके, जिसमें उसवे मोहम्मद जिंदा हो, उसको दुनिया की कौन ताकत मिटा सकती है? आपकी सारी जमानत, आपकी सारी हिफाजत उसवे मोहम्मदी में मुजमिर है। इस उसवे को हृदय जान बना लें, इसको अपने रगो पै में सराज कर दें, फिर आप हमेशा की जिंदगी पा जाएंगे। ऐसी जिंदगी पाएंगे जिसके ऊपर मौत को दखल कोई नहीं रहता। बस ये भी एक हम के काबिल बात थी, हम के इजहार की बात थी, शुक्र के इजहार की बात थी, जो जैसा कि मैंने कहा वो अल खुद शुक्र हमारा हम में बदल जाता है, एक ही चीज के दो नाम मालूम होते हैं। तो मैंने कहा मैं जमात को मुतले करूं कि अल्लाह ताला के फजल के साथ वो खतरात जो मंडला रहे थे वो टल रहे हैं और टल जाएंगे, और सारी दुनिया में इस्लामी पर्दे की हिफाजत का सेहरा अहमदी बच्चियों के सर पर रहेगा इंशाअल्लाह ताला। हमने सबको ही इकदार को वापस हासिल करना है, चैन से नहीं बैठेंगे जब तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के मौशरे की हिफाजत नहीं करेंगे और इसी दुनिया में दोबारा कायम और नाफिज नहीं कर देंगे। पर्दे के सिलसिले में कुछ मामूली शिकायत भी पैदा हुई कि बाद बातों में इंसाफ से काम नहीं लिया गया, लेकिन जब उनको समझाया गया तो बच्चियां सब समझ गईं। बात यह है कि सिर्फ स्टेज के टिकट से ही रोका गया था ना, एक नाराजगी के इजहार के तौर पे। ये तो कोई नाइंसाफी नहीं है, स्टेज तो किसी का हक नहीं। नाइंसाफी तो होती है हक तलफी के नतीजे में, इसलिए अगर बाद पर्दादार बच्चियों को भी महरूम कर दिया गया और छानबीन में कुछ कमजोरी रह गई, मसलन ऐसी खवातीन हैं जो ऐसे इलाकों से आती हैं जहां चादर का पर्दा बड़ी सख्ती के साथ राइज है और उस पर कोई मुसलमान एतराज नहीं कर सकता उस पर्दे पर, सिर्फ इसलिए कि चूंकि उन्होंने बुरका नहीं पहना, उनको अगर टिकट से महरूम कर दिया गया हो तो एक गलती है, लेकिन नाइंसाफी नहीं, क्योंकि इंसाफ का तो मामला हकूक में शुरू होता है, स्टेज का मामला तो एहसान का मामला है। उनको सब्र के साथ बर्दाश्त करना चाहिए था कि इंतजाम में गलती हो गई है, कोई बात नहीं, अल्लाह ताला माफ करे, हमारा भी कौन सा हक था, एक एहसान था जमात का जो हमें टिकट मिला करता था, अब एहसान नहीं है तो हम उस पर भी राजी रहेंगे, तो अल्लाह ताला उनके दर्जात और भी बढ़ाता अगर ये रद्द अमल वो दिखाती। बहरहाल किसी किस्म की और भी हैं बाद मिसालें, मसलन अगर लेडी डॉक्टर हैं, मरीजों की देखभाल करने वाली खवातीन हैं, उनके पर्दे का मैार इस्लाम की तालीम के मुताबिक नस्बता मुख्तलिफ और आराम नरम है। हाँ, जब वो इन कामों से फारिग होकर अपने घरों की आम जिंदगी में लौटती हैं फिर उनका फर्ज है कि वो नस्बता ज्यादा सख्ती से पर्दा अख्तियार करें, आपने देखा होगा काम करने वाले कपड़े और होते हैं, और घर में आकर जब इंसान दूसरी जिंदगी इख्तियार करता है रोजमर्रा की, तो वो कपड़े उतार फेंकता है और दूसरे कपड़े पहन लेता है। तो इस्लाम में भी तो यही सलूक जारी रहना चाहिए, यही तरीक जारी रहना चाहिए। काम के कपड़े, काम के तकाजे अगर आपको निस्बतन नरम, आप फिर रोजमर्रा की जिंदगी में वही तरीके इख्तियार करना यह दुरुस्त नहीं। इंग्लिस्तान में, अमेरिका में हमने देखा है मजदूर बिल्कुल और कपड़े पहन के काम पे जाते हैं, वापस आते हैं तो फिर नेक टाई लगाई, साफ सुथरे कोट पतलून पहने, पहचाने नहीं जाते कि वही लोग हैं। तो आप भी अपने मुआशरे में इसी किस्म की मुनासिब हाल तब्दीलियां पैदा किया करें, फिर आपके ऊपर कोई एतराज नहीं हो सकता। इसी तरह बड़ी उम्र की औरतें हैं जिनको कुरान करीम फरमाता है कि उनके ऊपर कोई हर्ज नहीं है, कोई हर्ज नहीं है, अगर वो उस उम्र से तजावज कर रही हैं जहां नापाक लोगों की गंदी नजरें उन पर पड़े, उससे बाला हो जाती हैं। ऐसी औरतें अगर आम शरीफाना तरीक जो हमारे यहाँ राय है चादर लेकर फिरने का, आप चेहरा ना भी ढका हुआ हो, तब भी उनके लिए जायज है, क्योंकि जिस चीज की कुरान इजाजत देता है उसको दुनिया में कौन रोक सकता है। और कुरान के तकाजों को हमें बहरहाल पूरा करना चाहिए। तो उन पर भी अगर कोई सख्ती हो गई हो तो अमदन इंतजाम की तरफ से ऐसा नहीं हुआ, उनकी अगर दिलजारी हुई है तो उनको हिल्म से काम लेना चाहिए, दरगुजर से काम लेना चाहिए। लेकिन आइंदा के लिए जमात को ये बात पेश नजर रखनी चाहिए कि इनफरादी तौर पर ऐसे फैसलों की इजाजत नहीं दी जा सकती, वरना इसका नाजायज इस्तेमाल होगा। और अब खुद लोग बाज इजाजतें अपने लिए लेने शुरू कर देंगे और गलत इस्तेमाल करेंगे, उसके नतीजे में फिर वही मुसीबत, उसी मुसीबत में मुब्तला हो जाएंगे हम जिस मुसीबत से निकल के आए हैं। इसलिए जमाती इंतजाम के ताबे ये बात होनी चाहिए। जिन ख्वातीन को जिस किस्म के इस्लामी पर्दे की जरूरत है वो अपने इंतजाम को बताएं कि मेरे साथ हैं और मेरे लिए कुरान करीम का ये हुक्म है, मैं इसके मुताबिक अमल कर रही हूँ, तो इंतजाम को फिर कोई शिकवा नहीं होगा। लेकिन बच्चियां खुसूसन, और ऐसे तबके की बच्चियां जो नाम में पली होती हैं, नेमतों में जिंदगी बसर करती हैं और जिनके लिए खतरात ज्यादा हैं, उनको निजाम जमात को इजाजत देते हुए बहुत एहतियात करनी चाहिए। इसी तरह ऐसी ख्वातीन हैं जिनको बाहर निकलना तो पड़ता है लेकिन वो सिंघार पिटार करके निकलती हैं। अब काम का सिंघार पिटार से क्या ताल्लुक है, वो उनके इस फेल को झुटला देता है सिंघार पिटार, कि तुम अगर मजबूर हो फलां काम के सिलसिले में नर्म पर्दा करने पर तो कम से कम पर्दे के जो दूसरे तकाजे हैं वो तो पूरा करो। बाहर निकलो पूरे सिंगार पिटार के साथ अपनी जीनतें लेकर और फिर कहो कि इस्लाम हमें इजाजत देता है कि यहाँ निस्बत नरमी इख्तियार करें, ये गलत बात है। इस्लाम के नाम को गलत इस्तेमाल करने की इजाजत नहीं दी जा सकती। तो इस किस्म की कुछ इंतजामी सख्तियां थी बिल्कुल मामूली, लेकिन ये मेरा फैसला बहरहाल था कि अगर जरूरत पड़ी तो रफ्ता रफ्ता मजीद सख्ती की जाएगी। और इस सख्ती के लिए सबसे पहले मैंने अपने आप को चुना। मेरा फैसला यह था कि पेशतर इसके कि किसी अहमदी बच्ची को नऊज़ बिल्लाह मिन ज़ालिक इस वजह से जमात से निकालना पड़े, पहले मैं अपने दिल पे सख्ती करूंगा, उनके लिए रोऊंगा रातों को उठकर, अपने रब के हुजूर आजदाना अर्ज करूंगा कि ऐ अल्लाह इन बच्चियों को बचा, मुझे तौफीक दे कि मैं तंबीह के तकाजे पहले पूरे करूं, उसके बगैर कोई कदम ना उठाऊं। नरमी मोहब्बत प्यार से जिस तरह भी हो बन पड़े मैं इनको समझाऊं और वापस लाने की कोशिश करूं, इनकी जिम्मेदारियां इनको बताऊं। जब ये सारे तकाजे पूरे हो जाएं, जब पूरी हर किस्म की हुज्जत तमाम हो जाए, फिर तू ऐसा फजल कर कि फिर भी सख्ती का मौका पेश ना आए। ये मेरा फैसला था, लेकिन अल्लाह ताला के लुत्फ करम और उसके एहसानात को आदमी गिन नहीं सकता कि उसका मौका ही नहीं आने दिया। इतना हैरत अंगेज रद्द अमल, हुस्न एहसान का रद्द अमल अहमदी औरत ने दिखाया है कि सर झुक जाता है खुदा ताला के फजलों के सामने। लेकिन अब मैं मर्दों को ये मुतवज्जे करता हूं कि अगर उनकी बच्चियों ने इस्लाम की खातर کچھ فیصلے کیے ہیں, کچھ عزم کیے ہیں, تو ان کی راہ میں روک نہ ڈالیں. اگر انہوں نے ایسا کیا تو وہ خدا تعالیٰ کے سامنے دورے طور پر جواب دے ہوں گے, اور وہ ذمہ دار ہوں گے پھر خود اس ان نتائج کے جو اس کے نتیجے میں پیدا ہوں, ظاہر ہیں. اس مختصر تنبیہ پر ہی میں اکتفا کرتا ہوں, اور سمجھنے والے سمجھیں گے کہ ہرگز کسی احمدی بچی کی راہ میں کسی مرد کو حائل نہیں ہونا چاہیے اگر وہ خدا کی خاطر ایک پاکیزہ اور عصمت والی زندگی اور حفاظت والی زندگی اور قناعت والی زندگی بسر کرنا چاہتی ہے. خود ان کے لیے یہ بہتر ہے, ان کے گھروں کے لیے یہ بہتر ہے, ان کے گھروں کی جنت بنانے کے لیے یہ ضروری ہے. آپ بے وقوفی سے یہ نہیں سمجھتے, وہ سمجھتے ہیں فیشن میں زندگی ہے, حالانکہ فیشن میں کوئی زندگی نہیں. اصل زندگی تو اس فیشن میں ہے جو دین کا فیشن ہے, اس میں نہیں ہے جس کے مطابق مسیح موعود علیہ السلام فرماتے ہیں کہ یہ زندگی, یعنی خدا تعالیٰ نے مسیح موعود کو فرمایا کہ یہ زندگی کے فیشن سے دور جا پڑے. تو زندگی کا فیشن تو ہم حضرت صلی اللہ علیہ وآلہ وسلم سے سیکھیں گے, نہ کہ کسی اور سے. ایک چیز جو ان کو پریشان کرتی ہے بعض دفعہ بچیوں کو بھی اور بعض مردوں کو بھی, وہ یہ ہے کہ وہ سمجھتے ہیں کہ سوسائٹی ہمیں ادنا اور حقیر سمجھے گی, وہ سمجھے گی ہم اگلے وقتوں کے لوگ. تو ایسے جن احمدی عورتوں نے کمزوری دکھائی ہے, اللہ تعالیٰ کے فضل کے ساتھ مجھے یقین ہے کہ ان میں کوئی بے حیائی کا عنصر نہیں تھا, یہ نفسیاتی کمزوری نے اس میں ایک بہت بڑا کردار, ہولناک کردار ادا کیا ہے. یعنی عورتیں یہ سمجھتی ہیں کہ اگر ہم اس دنیا میں جہاں سے پردے اٹھ رہے ہیں اپنی سہیلیوں کے سامنے برقعے پہن کے جائیں گی تو وہ کہیں گی اگلے وقتوں کی پاگل پگلی ہیں, پاگل ہو گئی ہیں, یہ کوئی زمانہ. اور یہی مردوں کو بھی یہ بات تکلیف دیتی, حالانکہ وہ بات یہ بھول جاتے ہیں کہ عزت نفس اور دوسرے کا, کسی کا عزت کرنا اس کے اپنے کردار سے پیدا ہوتا ہے. لباس کی کوئی بھی حیثیت نہیں رہتی دنیا کی نظر میں, اگر کوئی آدمی صاحب کردار ہو تو اس کی عزت پیدا ہوتی, اور سب سے پہلے اپنے نفس میں پیدا ہونی چاہیے. عظمت کردار نفس سے شروع ہوتی ہے, دوسروں کی عزتیں تو ویسے بھی بےمانی رہ جاتی ہیں جو اپنے نفس میں عزت پیدا ہو جائے. تو یہ خطرناک ایک رجحان ہے جس کے متعلق میں توجہ دلانا چاہتا ہوں. آپ اپنے کردار کے اندر ایک عظمت پیدا کریں اور اس کا احساس پیدا کریں, اس کے نتیجے میں اللہ تعالیٰ کا قانون از خود آپ کو اپنے وجود کے اندر معزز بنا دے گا, اور ایسے معززین کو پھر دنیا کی قطن کوئی پرواہ نہیں رہتی, کوڑی کی بھی وہ پرواہ نہیں کرتے. ہاں دنیا ان کی پرواہ کرتی ہے, دنیا ان کو پہلے سے زیادہ عزت دیتی ہے, گھٹیا نظر سے نہیں دیکھتی بلکہ رفتوں کی نظر سے دیکھتی. یہ ایک ایسا اٹل قانون ہے فطرت کا کہ جس میں بھی جس نے بھی اس پہ تجربہ کیا ہے وہ گواہ ہوگا کہ یہ قانون کبھی نہیں بدلتا. ان بچیوں کو یہ سمجھانے کی ضرورت ہے جن کے دل میں یہ خوف ہوں کہ آپ ایک عظیم مقصد کے لیے زندہ ہیں, آپ نے دنیا میں ایک عظیم انقلاب برپا کرنا ہے, آپ مختلف ہیں دنیا والوں سے, اپنی ذات میں خوش رہنے کی عادت ڈالیں, جو کام کریں کیونکہ للہ کر رہی ہوں گی اس لیے محسوس کریں اپنے آپ کو کہ آپ کو خدا نے عزت بخشی ہے, اور ایک کرم عطا کرم ہے اللہ تعالیٰ کا, آپ کو اکرام بخشا ہے خدا تعالیٰ نے. تو جو دخت کرام ہو اس کو دنیا کی کیا عزتوں کی کیا ضرورت ہے. اگر پھر بھی کوئی کہتا ہے کہ اگلے وقتوں کی ہیں تو کہیں ہاں ہاں ہم اگلے وقتوں ہی کی ہیں, لیکن ان اگلے وقتوں کی جو محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے وقت تھے, اور وہ اگلے وقت ایسے وقت تھے کہ جن کے سامنے ماضی بھی گزشتہ وقت تھا اور مستقبل بھی گزشتہ وقت. محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے وقت ہی میں تو وقت نے رفت اختیار کی تھی اور زمانی قیود سے آزاد کر دیا گیا تھا, وہی وقت تھا جو سب سے آگے تھا اور ہمیشہ آگے رہے گا, اور مستقبل کروڑ ہا کروڑ سال تک آگے چلتا چلا جائے انسان کا, تب بھی مستقبل کا انسان کبھی بھی محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے وقت سے آگے نہیں بڑھ سکے گا. تو کہو اور جرت سے کہو کہ ہاں ہم اگلے وقتوں کی ہیں, لیکن ان اگلے وقتوں کی جو محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے وقت تھے. वो कहते हैं पगलियां हो गई हो, तो कहो हाँ हम पगलियां हैं, दीवानियां हैं, लेकिन मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की पगलियां हैं। और दुनिया की फरजानियों से हमारी कोई नस्बत नहीं है, ना हम उसकी तरफ किसी हिर्स की नजर से देखती हैं उस फरजानगी को। हमें यह दीवानगी जो मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत और प्यार की दीवानगी है, करोड़ों करोड़ गुना ज्यादा तुम्हारी फरजानगी इससे अफजल है और ज्यादा प्यारी है। ये एहसास अगर पूरी तरह बेदार हो तो ये पर्दे तकलीफ की बजाय लुत्फ का मुझे बन जाते हैं। एक अजीब जन्नत अता होती है मुआशरे को। बस कुर्बानी है ही कोई दरअसल, ये तो नेमत ही नेमत है। अल्लाह ताला का फजल और एहसान है कि उसने इस नेमत, ये नेमत हमें पहले भी अता फरमाई थी और दोबारा इस नेमत पर पूरी शान के साथ कायम होने की तौफीक अता फरमाई है। दुआ करते रहें और कोशिश करते रहें और नसीहत जारी रखें अपने दाएं बाएं आगे पीछे कि अल्लाह ताला हमें हर तरह से इस्लामी मुआशरे की तमाम कदरों को जिंदा और आला और अरफा तौर पर दुनिया के सामने पेश करने की तौफीक अता फरमाता रहे। अब सिर्फ चंद लफ्जों में मैं वक्त जदीद के नए साल का ऐलान करना चाहता हूँ। आने से कबल मुझे एक अर्जेंट चिट्ठी मिली वक्त जदीद वालों की तरफ से कि ये नए साल का वक्त जदीद का ऐलान होना है। जो रिवाज तरीफ यही है कि जलसा सराहने के बाद पहले खुतबे में किया जाता है, तो उसके लिए किसी खास तहरीक की ज़रूरत ही नहीं है। मैं जानता हूँ कि अल्लाह ताला के फजल से जमात अहमदिया वक्त जदीद में हमेशा पहले से बढ़ चढ़ कर हिस्सा लेती है और आइंदा लेती रहेगी, और चूंकि बहुत अच्छी खिदमत की तौफीक मिल रही है इस तहरीक को, इसलिए इनकी ज़रूरतें जो दरअसल जमात की ज़रूरतें हैं वो जमात ने बहरहाल पूरी करनी है और इंशाल्लाह ताला पूरी करेगी। तो इसके साथ मैं वक्त जदीद के नए साल का ऐलान करता हूँ। कोशिश सब यही करें कि पहले से बढ़ कर जहाँ तक तौफीक हो इसमें हिस्सा लें। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नूमिनु बिही व नतवक्कलु अलैह व नऊज़ु बिल्लाहि मिन शुरूरि अन्फुसिना سيئات أعمالنا ومن يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله